الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفينا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أجيب دعوة الداعي إذا دعاني فليستجيبوا لي صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله قرآن مجید فرقان حمید کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. آج ہمارا موضوع ہے دعا کی فضیلت اور اہمیت. اللہ رب العالمین جل جلالہ عم نوالہ اس آیت بینات میں ارشاد فرما رہا ہے اجیب دعوت الداعی اذا دعانی فلیستجیبوا لی, اور جب پکارنے والا مجھے پکارتا ہے تو میں اس کی پکار کو سنتا ہوں. دعا کے معنی طلب کرنا. نبی پاک علیہ الصلوۃ والسلام نے دعا کے متعلق متعدد مواقع پر ارشاد فرمایا. چنانچہ حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جو شخص اللہ تعالی سے نہیں مانگتا اللہ تبارک و تعالی اس سے ناراض ہو جاتا. دیکھیں دنیاوی طور پر اگر کسی سخی سے مانگا جائے, کسی سیٹھ سے, کسی بڑے آدمی سے, اور اگر بار بار مانگے تو وہ ناراض ہو جاتا. اور خالق کائنات کی شان یہ ہے کہ جو اس سے نہیں مانگتا وہ اس سے ناراض ہو جاتا. وہ چاہتا ہے کہ بندے مجھ سے مانگیں, مجھ سے طلب کریں. اسی لیے یہ حکم دیا گیا کہ ہر نماز کے بعد دعا مانگو. آپ دیکھتے ہیں نا, ہم ہر نماز کے بعد دعا مانگتے ہیں. اس کا مقصد کیا ہے کہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں उसकी नेमतें, उसकी रहमतें, उसकी बरकतें, अपनी मग़फ़िरत बख्शी, ये तमाम चीजें हम उससे तलब करें। बंदे का रब के साथ एक ताल्लुक कायम हो और उसके दिल के अंदर ये चीज बैठ जाए कि मैं अपने रब से जब कुछ मांगूंगा, जब भी मांगूंगा, वो मुझे अता फरमाए। और जो शख्स दुआ नहीं मांगता, इस हदीस शरीफ के मुताबिक सरकार ने फरमाया अल्लाह तबारक व ताला उससे नाराज हो जाता। हम देखते हैं कि बहुत से लोग ऐसे हैं जो दुआ नहीं मांगते, बस फर्ज पड़ी और फौरन वापिस, सुन्नतें भी नहीं पढ़ते, नफिल भी नहीं पढ़ते, यानी हाथ उठाकर मांगना ये भी उनको नागवार है। और हदीस शरीफ के मुताबिक फर्ज नमाजों के बाद की गई दुआ अल्लाह ताला जरूर कबूल फरमाता। हजरत गौसुल आजम सैयदना शेख अब्दुल कादर जीलानी हसनी अल हुसैनी रजी अल्लाह ताला अन्हु फरमाते हैं कि एक बंदा नमाज पढ़ने के लिए मस्जिद में जाता है, उसने नमाज पढ़ी, अल्लाह की रहमत की निगाह उसे देख रही कि अब ये नमाज मुकम्मल करके अपने हाथों को फैलाएगा और मुझसे मांगेगा, मुझसे तलब करेगा। गौसे आजम फरमाते हैं वो ऐसा नाशुकरा बंदा है कि वो नमाज पढ़ के दुआ नहीं मांगता, वैसे ही मुंह मोड़ के चला जाता। अभी वो मस्जिद में दरवाजे की तरफ चला, फरमाते हैं रहमत की निगाह देख रही है, शायद वापिस पलट आए और फिर मुझसे कुछ मांगे। वो नहीं मांगता, वो दरवाजे पर जाता है, जूतियां पहनकर बाहर निकल जाता। गौसे आजम फरमाते हैं जब वो बंदा बगैर मांगे, यानी बगैर दुआ किए, मस्जिद से बाहर निकलता है, तब अल्लाह की रहमत पुकारती है, ऐ जाने वाले अगर तुझे रब से मांगने की जरूरत नहीं है तो रब को तेरी नमाजों की जरूरत है। जब तू जा रहा है तो अपनी नमाजें, अपने सजदे भी साथ ले जा। जब तुझे रब से मांगने की जरूरत नहीं तो रब को तेरी नमाजों की जरूरत है। अच्छा ये बताओ, क्या रब को हमारी नमाजों की जरूरत है? और अगर हम नहीं पढ़ेंगे तो माज़ल्ला, क्या उसके लिए कोई कमी, कोई ऐसी चीज वाकई होगी? नहीं। कितने नमाज पढ़ने वाले मौजूद हैं, बेशुमार हैं, लातादाद हैं। हम अगर नमाज पढ़ रहे हैं तो हम अपने रब से एक ताल्लुक कायम करने के लिए और उसकी बारगाह में हाजिरी देने के लिए और अपनी मग़फ़िरत कराने के लिए हम पढ़ रहे हैं। तो इसलिए जब भी इबादत करें, और इबादत कोई भी हो, फर्ज नमाज के का तो हुक्म यह है कि फर्ज नमाज के बाद मांगी गई दुआ अल्लाह ताला कबूल फरमाता है। नफिल आप पढ़ें उसके बाद दुआ मांगे, सुन्नतें पढ़ें तो उसके बाद दुआ मांगे, कोई वजीफा पढ़ें तो उसके बाद दुआ मांगे, कोई इबादत करें उसके बाद जरूर जरूर अल्लाह ताला की बारगाह में अपने हाथ फैलाकर उससे मांगे, तलब करें। जो बंदा उससे दुआ मांगता है, तलब करता है, उसे पुकारता है, खालिक कायनात उसको पसंद फरमाता है, उससे राजी हो जाता। दूसरी हदीस, हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, क्या मैं तुम्हें ना बताऊं वो चीज जो तुम्हें तुम्हारे दुश्मन से निजात दे और तुम्हारे रिज़्क को वसी कर दे। दो चीजें, क्या मैं तुम्हें ना बताऊं वो चीज जो तुम्हें तुम्हारे दुश्मन से निजात दे, यानी दुश्मन से बचा दे और तुम्हारे रिज़्क को वसी कर दे। फिर फरमाया, अब वो चीज आगे बयान हो रही है, वो क्या चीज है जो हमें दुश्मन से बचाएगी, निजात देगी और हमारे रिज़्क में वसअत पैदा करेगी। सरकार ने फरमाया दिन रात अल्लाह ताला से दुआ मांगते रहो, इसलिए कि दुआ मोमिन का हथियार है, दुआ मोमिन का हथियार है। इस हदीस को मुस्नद अबी याला में जिल्द 2 में यह हदीस शरीफ मौजूद है। यह दूसरी हदीस दुआ के मुतालिक। देखें, हर चीज जैसे अब एक दुश्मन है, उससे बचने के लिए कोई ना कोई हथियार जरूरी है। अगर वो हथियार लेकर आ रहा है तो आपके पास भी होना चाहिए ताकि आप उससे लड़े। एक आदमी बिल्कुल निहत्ता है और दूसरे के पास तलवार है, दूसरे के पास चाकू है, या दूसरे के पास कलेशनकोफ है, रिवॉल्वर है, तो जो निहत्ता है वो कैसे मुकाबला करेगा? कोई ना कोई हथियार होना चाहिए ना। सरकार ने फरमाया दुआ मोमिन का हथियार। अब आप कहेंगे दुआ कैसे हथियार है? आपने हाथ उठाए अल्लाह तबारक व तआला की बारगाह में, ऐ इलाहुल आलमीन मुझे इस शख्स से निजात अता फरमा दे, मुझे इसके शर से महफूज फरमा दे, मुझे इसके जुल्म से और जो कुछ ये मेरे साथ गलत काम करना चाहता है इससे महफूज फरमा दे। दुआ कबूल हो गई, अल्लाह ने महफूज कर लिया, दुआ हथियार बनी या नहीं बनी? वो तो जाहिरी हथियार लेकर आया और आपने बातनी हथियार इस्तेमाल किया। खालिक कायनात ने दुआ कबूल कर ली, हर चीज से महफूज हो, हर चीज से महफूज हो। इसीलिए फरमाया कि दिन रात दुआ करो। कभी आपने ये सोचा कि ये जो मसनून दुआएं हमें मिलती हैं, खाने से पहले बिस्मिल्लाह शरीफ पढ़ना है, खाने के बाद दुआ है, वुजू के बाद की दुआ है, इसी तरह मस्जिद में दाखिल होने की दुआ, मस्जिद से बाहर आने की दुआ, सोने से पहले की दुआ, बैतुल खला में जाने की दुआ, वापस आकर पढ़ने की दुआ, ये सारी दुआएं जो हैं इसका मकसद क्या है? इसका मकसद ये है कि इंसान हम वक्त अल्लाह तबारक व ताला के जिक्र में मशगूल रहे और जब उसकी जबान, उसका जहन, उसका कल्ब अल्लाह तबारक व ताला के जिक्र में मशगूल रहेगा, शैतान के शर से महफूज रहे, शैतान के शर से महफूज रहेगा। कुरान ने कहा इन्नहु लकुम अदुव्व मुबीन, बेशक वो तुम्हारा खुला दुश्मन है। एक तो दुश्मन है ना छुपा हुआ जिसको आप नहीं जानते, और ये कुरान ने कहा खुला दुश्मन। अच्छा अब सवाल ये पैदा होता है कि दुश्मन अगर सामने से आ रहा हो तो इंसान अपने बचाव की कोई सूरत कर सकता? आप उसको जानते हैं, उसके चेहरे से जानते हैं, ये सामने से आ रहा है यकीनन मुझे नुकसान पहुंचाएगा। कोई डंडा हाथ में ले लिया, कोई चीज हाथ में ले ली, कोई हथियार हाथ में ले लिया, किसी दोस्त को बुला लिया मदद के लिए। लेकिन ऐसा दुश्मन जो नजर ना आए वो तो बड़ा खतरनाक है। ये दुश्मन ऐसा है जो नजर नहीं आता, नजर नहीं आता ना, ये आता है नजर, कारागर में नजर आए किसी को? शैतान किसी को नजर आया? नहीं आया ना, अगर आया तो बता दो, हो सकता है किसी को नजर आ गया। तो ये ऐसा दुश्मन जिसको कुरान ने कहा अदुव्व मुबीन, खुला दुश्मन, और ये वार भी कर रहा है, बहका भी रहा है, गुमराह भी कर रहा है, लेकिन नजर नहीं आ। अब बताओ ऐसा दुश्मन जो नजर ना आए उससे कैसे बचे? उससे बचने की कोई सूरत है? पता नहीं कहां से हमला कर दे, दाएं तरफ से, बाएं तरफ से, आगे से, पीछे से, कहीं से भी हमला कर दे, और वो चारों तरफ से हमला करता है, ये बात बिल्कुल मुतहक्कक है। क्यों? इसलिए कि कुरान में मौजूद। शैतान ने अल्लाह की बारगाह में अर्ज की ऐ इलाहुल आलमीन जो तेरे नेक बंदे होंगे मैं उन्हें बहकाऊंगा, सुम्मा लातियन्नहुम मिन बैनि अयदीहिम وَمِنْ خَلْفِهِمْ وَعَنْ أَيْمَانِهِمْ وَعَنْ شَمَائِلِهِمْ وَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ, جو تیرے نیک بندے ہوں گے میں ان کو آگے سے پیچھے سے دائیں سے بائیں سے چاروں طرف سے میں ان پر حملہ کروں گا, وَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ, اور اس وقت تک نہیں چھوڑوں گا جب تک تیرا ناشکرا اور نافرمان نہ بنے. یہ شیطان نے کہا. अच्छा अब उसने क्या किया? चार जेहतें उसने जिक्र की शैतान ने, आगे से, पीछे से, दाएं से, बाएं से, दो जेहतें छोड़ दी। कौन सी? ऊपर से और नीचे से। ये नहीं कहा कि ऊपर और नीचे से भी नहीं, जो नेक बंदे होंगे मौला आगे से, पीछे से, दाएं से, बाएं से, चारों तरफ से मैं हमला करूंगा। और उस वक्त तक नहीं छोड़ूंगा जब तक तेरा ना शुक्रा ना फरमान ना बना। अब ये दो जेहतें क्यों छोड़ दी? इसलिए छोड़ दी कि जब इंसान नमाज पढ़ता है और सजदा करता है तो झुकता है जमीन की तरफ, जमीन की तरफ झुकता है ना, और नमाज पढ़ने के बाद जब हाथ उठाता है तो हाथ उठाता है ऊपर की तरफ दुआ के लिए ना, हाथ उठाता है ऊपर की तरफ। यहीं से नुक्ता पता चल गया कि जो अल्लाह की बारगाह में झुकते रहेंगे यानी नमाज पढ़ते रहेंगे और हाथ उठाते रहेंगे यानी नमाज के बाद दुआ करते रहेंगे, शैतान के हमलों से महफूज रहेंगे, शैतान के हमलों से महफूज रहेंगे। अच्छा, अब बात फिर वहीं पर आकर रुकी कि इससे बचें कैसे। इसने तो कह दिया ना कि मौला मैं आगे से पीछे से दाएं से बाएं से चारों तरफ से हमला करूंगा और उस वक्त तक नहीं छोड़ूंगा जब तक तेरा ना शुक्रा ना फरमान ना बना दू, यानी मुसलसल मैं इनको बहकाता रहूं। अब हमारे लिए मसला ये है कि ये हमें नजर नहीं आता, और जो नजर ना आए वो बड़ा खतरनाक दुश्मन, और कैफियत ये है कि दुश्मन हमें देखता है हम उसे नहीं देखते, हम नहीं देखते ना और वो हमें देखता, ये हकीकत। अब कैसे बचे? तो हमने अल्लाह की बारगाह में अर्ज किया, इलाहुल आलमीन ये तो ऐसा दुश्मन है जो हमें देखता है हम इसे नहीं देखते, तो जो दुश्मन नजर ना आए उससे कैसे बचे? पता ये चला कि उससे बचने के लिए उस जात की पनाह लेनी चाहिए कि जो जात इसको देखती हो और ये उसे ना देखता। दुश्मन हमें देखता है ना, हम उसे नहीं देखते, अब हम क्या करें, किसकी पनाह लें, किसकी हिफाजत में जाएं? तो अब जरूरी है शैतान से बचने के लिए उस जात अकदस की पनाह लो जो जात इसको देखती हो और ये उसे नहीं देखता, और वो जात है अल्लाह रब्बुल आलमीन जल्ल जलालुहु व मनवलु, अल्लाह तबारक व तआला की जात, अल्लाह इसे देखता है ये उसे नहीं देख सकते। इसलिए हम कहते हैं आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, मैं पनाह मांगता हूं अल्लाह की पनाह मांगता हूं किससे? शैतान रजीम से। तो जो अल्लाह की पनाह में आ गया वो शैतान के हमलों से महफूज हो। तो इसीलिए हमने उस जात की पनाह ली कि वो जात इसको देखती है और ये उसे नहीं देखता, ये हमें देखता है हम इसे नहीं देखते, हम बच नहीं सकते जब तक कि अल्लाह ताला की पनाह में ना आ जाए। और उसकी पनाह में कैसे आएंगे? जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दामन रहमत में आए, जो रसूल के दामन रहमत में आ गया वो खुदा के करम के साय में आ गया। पहले रसूल का दामन पकड़ो, इनके दामन से मुंसलिक हो जाओ, जब इनके दामन रहमत में आ जाओगे अल्लाह की पनाह में आ जाओगे, शैतान के मकर फरेब से उसके धोखे से उसके हमलों से इन तमाम चीजों से महफूज हो जाओ। इसलिए कि वो बड़ी बड़ी अजीब तरकीबें इस्तेमाल करता है इंसान को बहकाने की, जैसा आदमी देखा वैसे ही बहका दिया। अब देखो हमारी और आपकी क्या हकीकत, जब वो गौसे आजम के पास पहुंच, शैतान पहुंचा ना गौसे आजम के पास, आप फरमाते मेरे सर पे एक नूर की चादर तन गई और उससे आवाज आई, ऐ अब्दुल कादर आज से तुम पर नमाज माफ, हर हराम चीज हलाल, नूर की चादर से आवाज आ रही। आज का कोई नौजवान होता तो बड़ा खुश होता, नमाज माफ हो गई, सर पे नूर की चादर तरी भी। जब नमाज माफ नहीं हुई तब नहीं पढ़ते, तो जब आवाज आ जाती तो फिर कैसे पढ़ते, खुश हो जाते कि अल्लाह ने नमाज माफ कर दी। अरे वो आम इंसान नहीं थे, गौसे आजम थे। फरमाया मैंने दिल में सोचा अगर खुदा नमाज माफ करता तो अपने हबीब अलैहिस्सलातु वस्सलाम पे कर, जब उन पर नमाज माफ नहीं तो मुझ पर कैसे, यकीनन ये शैतान है जो मुझे गुमराह करना चाहता है। फरमाया ला हौल वला कुव्वता इल्ला बिल्लाहिल अलीयिल अजीम, जैसे ही मैंने लौहन पढ़ी गौसे आजम फरमाते वो चादर गायब हो गई, नूर की चादर गायब हो गई। और शैतान एक मकरूह शक्ल में मेरे सामने आया और आके कहता है, अब्दुल कादर तेरे इल्म ने तुझे बचा लिया वरना मैं तुझे गुमराह कर देता। क्या कहा? तेरे इल्म ने तुझे बचा लिया वरना मैं तुझे गुमराह कर देता। गौसे आजम ने फरमाया, तू अब भी धोखा दे रहा है, मेरे इल्म ने नहीं, मेरे खुदा के फजल ने बचा लिया। पता ये चला कि हिदायत पर रहने के लिए सिर्फ इल्म काफी नहीं, खुदा का फजल भी जरूरी है, रसूलुल्लाह की निगाह करम भी जरूरी। कितने आलिम गुमराह हो गए, ये तो खुद आलिम था, सबसे बड़ा मौलवी तो यही था। अरे मौलवी तो इंसानों को पढ़ाते हैं ना, उस्ताद इंसानों को, इंसान इंसानों को, ये फरिश्तों को पढ़ाता, टीचर ऑफ एंजिल, फरिश्तों का उस्ताद। जब फरिश्तों का उस्ताद गुमराह हो सकता है तो इंसानों का उस्ताद गुमराह नहीं हो सकता। ये खुद भी गुमराह हुआ और सबको गुमराही पर लगाना चाहता। तो पता ये चला कि जो अल्लाह की बारगाह में झुकते रहेंगे और नमाज के बाद हाथ उठाते रहेंगे, यानी उससे मांगते रहेंगे, तलब करते रहेंगे, शैतान के हमलों से महफूज रहेंगे। और अल्लाह की पनाह में वो आएगा जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की गुलामी में आ जाएगा। जिसने उनकी गुलामी इख्तियार कर ली, समझ लो शैतान के हमलों से आजाद हो गया, महफूज हो गया, निजात पा गया। और जिसने गुलामी इख्तियार नहीं की, वो ही शैतान के नक्शे कदम पर है और शैतान पूरी तरह उस पर हमला करेगा, चारों तरफ से हमला करेगा और उसे गुमराह कर देगा। इसीलिए किसी ने लिखा, मोहम्मद की गुलामी है सनद आजाद होने की, मोहम्मद की गुलामी है सनद आजाद होने की, खुदा के दामने तौहीद में आबाद होने की, खुदा के दामने तौहीद में आबाद होने की। जो रसूल की गुलामी में आ गया वो खुदा के करम के साए में आ गया और शैतान के हमलों से महफूज हो गया। अब आइए तीसरी हदीस, इमाम हाकिम ने मुस्तदरक की दूसरी जिल्द में इसको रिवायत किया। फरमाते हैं कि नबी पाक अलैहिस्सलाम ने इरशाद फरमाया, बला उतरती है, बलाएं उतरती है ना दिन रात, सरकार ने फरमाया बला उतरती है, फिर दुआ उससे जा मिलती है। ऊपर से बला उतरी, यहां से दुआ की, दुआ ऊपर चली, सरकार ने फरमाया फिर दुआ उससे जा मिलती है, फिर दोनों कयामत तक झगड़ते रहते हैं। आप आराम से बैठे, आपने दुआ कर दी, ऊपर से बला उतरी, दुआ क्या की, ऐ अल्लाह बलाओं से महफूज फरमा, ऐ अल्लाह मुसीबतों से परेशानियों से हमें निजात दे, आपकी दुआ ऊपर चली गई। ऊपर से जो बला उतरी, सरकार ने फरमाया दोनों कयामत तक झगड़ते रहे। पता ये चला कि दुआ जो है बलाओं को टालती है, मुसीबतों को टालती है। इसीलिए कहते हैं दिन रात अल्लाह की बारगाह में दुआ करो, जब कोई इबादत करो उसके फौरन बाद अपने हाथ उठा, मौला हमें बलाओं से महफूज फरमा, मुसीबतों से, परेशानियों से, तमाम किस्म की गलत चीजों से हमें महफूज फरमा। दुआ करते रहोगे अल्लाह तबारक व ताला कबूल करता रहेगा, बलाओं से महफूज कर देगा। एक और हदीस में सरकार ने फरमाया, यह भी तिर्मिजी शरीफ की हदीस है, फरमाया दुआ इबादत का मगज है, अद्दुआ मुखुल इबादत, दुआ इबादत का मगज है। अब एक बात बताइए कि आप चाहते हैं कि आपकी दुआ कबूल हो, सब चाहते हैं, सब नहीं चाहते, मेरे ख्याल सब चाहते हैं, ठीक है, हर आदमी चाहता है जो मैं मांगू कबूल हो जाए, फौरन मिल जाए मुझे। कोई नौकरी मांगता है, कोई शादी मांगता है, शादी के बाद औलाद मांगता है, लड़का हुआ तो लड़की मांगता है, लड़की हो तो लड़का मांगता है, और दोनों हो तो फिर और मांगता है, बस नहीं है किसी चीज पर, मांगता ही रहता है। और मांगना चाहिए, दुआ मांगनी चाहिए। बुजुर्गान दीन औलिया कामिलीन ने फरमाया, अगर तुम चाहो कि तुम्हारी दुआएं कबूल हो, दुआ कबूल होने के लिए ना बहुत सारी चीजें हैं, हम कहते हैं ना हमारी दुआएं कबूल नहीं होती, और बुजुर्गान दीन औलिया कामिलीन को देखो, जिसके लिए हाथ उठाया उसी के लिए कबूल, जिसके लिए जो दुआ कर दी उसी वक्त कबूल। वजह क्या है? हम भी इंसान, वो भी इंसान, हमारे भी दो हाथ उनके भी दो हाथ, हमारी भी जबान उनकी भी जबान, हम भी नमाज पढ़ते वो भी पढ़ते, हमारे जैसे इंसान, लेकिन उनकी दुआ उसी वक्त कबूल और हम दुआएं मांग रहे हैं। कितना अरसा हो गया, लोग कहते जी इतना अरसा हुआ दुआ कबूल नहीं। वजह क्या है? वजूहात तो बहुत सारी है, लेकिन एक चीज आपको बताऊं, बाकी चीजें आगे बताऊंगा। बुजुर्गान दीन ने फरमाया, अगर तुम चाहते हो कि तुम्हारी दुआ कबूल हो तो दुआ के अव्वल में भी दुरूद पढ़ो, दुआ के आखिर में भी दुरूद। दुआ मांगने से पहले दुरूद और दुआ मांगने के बाद दुरूद। क्या होगा? तुम्हारी दुआ इस हाल में बारगाह रब्बुल इज्जत में पहुंचे कि दुरूद तुम्हारी दुआ को अपनी आगोश में लिए हुए, दुरूद तुम्हारी दुआ को अपनी आगोश में लिए। और दूसरी बात, दुरूद कबूल ही कबूल, रद्द नहीं होता, जब भी पढ़ा जाए उसी वक्त कबूल, जिस लम्हे पढ़ा जाए उसी लम्हे कबूल, जिस जगह पढ़ा जाए उसी जगह कबूल। यह वाहिद वजीफा है कि जिसमें ना किसी इजाजत की जरूरत है, ना किसी वक्त की जरूरत है, ना किसी जगह का तायुन है, जब चाहो जहां चाहो अपने हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद पढ़ो। अल्लाहुम्म सल्ली अला सय्यिदना मौलाना मुहम्मदिन व अला आलि सय्यिदना मौलाना मुहम्मदिन सलातन दाइमतन बिदवामिल मलिकिल हय्यिल कय्यूम। तो उन्होंने कहा दुरूद तो कबूल ही कबूल है, कभी रद्द नहीं होता। तो जब ये पता चल गया कि दुरूद कबूल है, तो ये कैसे हो सकता है कि जब तुम्हारी दुआ अल्लाह की बारगाह में जाए उसके अव्वल में दुरूद, उसके आखिर में दुरूद, अल्लाह ताला अव्वल आखिर को कबूल कर ले और दरमियान को रद्द कर दे? जब अव्वल आखिर कबूल है तो जो दरमियान में है वो भी कबूल, जो दरमियान में है वो भी कबूल। दूसरी वजह, अगर आप चाहते हैं दुआ कबूल हो तो हमेशा रिज्क हलाल खाइए, हराम की तरफ न जाइए। जो हराम खाता है उसकी दुआ भी कबूल नहीं होती, बल्कि दुआ क्या, उसकी कोई इबादत भी कबूल नहीं। हदीस शरीफ में आया कि एक इंसान है जो बड़ा लंबा सफर करता है, हज करता है, मुसीबतें उठाता है, परेशानियां उठाता है, सदकात देता है, खैरात करता है, एक अमल भी कबूल नहीं, इसलिए कि उसका लिबास हराम माल का है, उसका रिजक हराम है, उसका चलना फिरना, ये तमाम चीजें जितनी भी हैं, जो काम भी वो कर रहा है वो सब हराम माल से कर रहा है, सारे अमल बेकार। क्या फायदा हुआ? आपने मेहनत की, मुशक्कत की, हज किया या रोजा रखा या जकात दी, लेकिन माल क्या है? हराम, बेकार। अगर ये चाहो कि तुम्हारी दुआ कबूल हो जाए, हमेशा लुकमाए हलाल खाओ, मेहनत करके, कोशिश करके हराम की तरफ न जाओ। और अगर हराम खाओगे, ना नमाज कबूल है, ना रोजा कबूल है, कोई चीज कबूल नहीं, तो हराम खाने वाले की दुआ कबूल नहीं। तो अगर कोई चाहता है कि मेरी दुआ कबूल हो तो रिज्क हलाल खाए, उसकी दुआ कबूल हो जाए। नबी पाक अलैहिस्सलातु वस्सलाम की एक और हदीस हजरत अबू हुरैरा रदी अल्लाह ताला ने उसको रिवायत करते हैं, फरमाते हैं जो शख्स ये चाहे कि अल्लाह तबारक व ताला मुसीबतों में, परेशानियों में, सख्तियों में उसकी दुआ कबूल करे, तो उसे चाहिए कि खुशहाली में भी अल्लाह से दुआ करता रहे। बात समझ में आई? तिर्मिजी शरीफ की हदीस है, जो शख्स ये चाहे कि मुसीबतों परेशानियों में उसकी दुआ कबूल हो तो उसे चाहिए खुशहाली में भी अल्लाह से दुआ करे। ہماری کیفیت یہ ہے کہ جب ہم خوشحال ہوتے ہیں تب دعا نہیں کرتے. کرتے ہیں دعا؟ نہیں. لوگ نماز پڑھ کے دعا نہیں کرتے, نماز پڑھی اور سیدھے چلے گئے. کوئی عبادت کی کچھ کیا, فوراً اٹھ کے دعا کرنے کا ٹائم نہیں, چلے گئے فوراً. دعا کب کرتے ہیں؟ جب کوئی مصیبت, کوئی پریشانی آئی تب بیٹھ گئے مسلح بچھا کے, یا اللہ اس مصیبت کو ٹال دے, یا اللہ اس پریشانی کو ٹال دے, اس وقت دعا کر رہے ہیں. تو سرکار نے فرمایا اگر کوئی چاہتا ہے کہ مصیبتوں پریشانیوں میں اس کی دعا قبول ہو جائے, اس کو چاہیے کہ خوشحالی میں بھی اللہ سے دعا کرے, پھر ہر وقت اس کی دعا قبول ہو. مصیبتوں پریشانیوں میں بھی اس کی دعا قبول ہوگی, خوشحالی میں بھی. تو انسان پریشان ہو یا نہ ہو, خوشحال ہو یا نہ ہو, کیسی بھی کیفیت ہو, ہر حال میں اللہ سے دعا کرے, ہر حال میں اللہ سے دعا کرے. تو اس لیے ہمیں چاہیے کہ جب بھی فرض نماز پڑھیں, نفل نماز پڑھیں, قرآن کریم کی تلاوت کریں, درود شریف کا ورد کریں, کوئی وظیفہ پڑھیں, روزہ رکھیں یا کوئی بھی عمل کریں, اس کے بعد اللہ کی بارگاہ میں اپنے ہاتھوں کو پھیلا کر اس سے مانگے, طلب کریں, یقیناً اپنے حبیب پاک صاحب لولاک صلی اللہ علیہ وسلم کے صدقے میں ضرور ضرور عطا فرما دیں. تیسری بات, بعض لوگ یہ کہتے ہیں بلکہ چاہتے ہیں کہ آج ہم مانگیں, آج ہی ہمیں مل جائے. انسان جو ہے نا جلد باز ہے, صبر نہیں ہے اسے. آج میں چیز مانگوں بس آج ہی مجھے مل جائے, میں نے آج دعا کی ہے بس آج ہی اس کا نتیجہ مل جائے, ایسا نہیں ہوتا. بعض دفعہ ہم کوئی چیز مانگتے ہیں, مثلا ہم نے اللہ سے دعا کی اولاد کے لیے, یا دعا کی کاروبار میں ترقی کے لیے, یا دعا کی کسی عہدے منصب پر پہنچنے کے لیے, یا دعا کی کسی نعمت کو حاصل کرنے کے لیے. مختلف دعائیں نا, جس کی جیسی خواہش ہے وہ ویسی دعا کر رہا ہے. اگر اولاد نہیں ہے تو اولاد, اگر شادی نہیں ہوئی تو شادی مانگتا ہے, اگر کوئی عہدے پر منصب پر جانا چاہتا ہے تو وہ مانگتا ہے. اب کیا ہوا, دعا ہم نے مانگ لی لیکن ابھی اس کا اثر ظاہر نہیں ہوا, یعنی وہ نعمت ہمیں نہیں ملی. تو ہم کیا کرتے ہیں, بعض لوگ مایوس ہو جاتے ہیں, اور مایوسی جو ہے یہ بالکل غلط. اللہ تعالی کی ذات سے مایوس نہیں ہونا چاہیے, اس کی بارگاہ میں دیر ہے اندھیر نہیں. دیر ہو سکتی ہے, اندھیر نہیں ہے, یہ نہیں کہ دعا بالکل ختم ہو جائے. پہلی چیز تو یہ ہے, نبی پاک علیہ الصلوۃ والسلام کی حدیث شریف جس کا مفہوم یہ ہے, سرکار نے فرمایا بندہ چاہتا ہے کہ یہ چیز آج مجھے مل جائے, جو میں نے مانگا ہے نا ابھی مل جائے, آج ہی مل جائے. اور اللہ تعالی کے علم میں یہ ہے کہ یہ چیز ایک مہینے کے بعد یا ایک سال کے بعد اس کے لیے بہتر ہے. ہمیں نہیں پتا نا کہ وہ چیز کب ہمارے لیے بہتر ہے, ہم تو یہ چاہتے ہیں کہ آج ہی ہمارے لیے بہتر ہو, آج ہی مل جائے. اور خالق کائنات کے علم میں یہ ہے کہ یہ چیز ایک سال کے بعد یا ایک مہینے کے بعد اس کے لیے بہتر ہے. تو اللہ تعالیٰ کیا کرتا ہے, اس دعا کے بدلے اجر اس کے نامۂ اعمال میں لکھ دیتا, اجر و ثواب نامۂ اعمال میں لکھ دیتا. اور جب مشیت ربانی چاہتی ہے, جو اس کے علم میں ہے کہ یہ چیز اس کے لیے بہتر ہے اس بندے کے لیے, اس وقت وہ چیز عطا کر دیتا. تو اگر آپ کو یہ محسوس ہو کہ میری دعا قبول نہیں ہوئی تو اس میں مایوس نہیں ہونا چاہیے, اس دعا کے بدلے فوراً اجر آپ کے نامۂ اعمال میں لکھ دیا جائے, دعا ضائع نہیں جاتا. اسی لیے کہتے ہیں ہر حال میں اللہ سے دعا مانگو, نماز پڑھو تو دعا مانگو, تلاوت کرو تو دعا مانگو, روزہ رکھو تو دعا مانگو, کوئی بھی نیک عمل کرو اس کے بعد دعا مانگو. اگر وہ دعا قبول نہیں ہوئی, وہ چیز اس وقت میں نہیں ملی, اس کا اجر اسی وقت نامۂ اعمال میں لکھ دیا گیا, اسی وقت نامۂ اعمال میں لکھ دیا گیا. تو اس لیے اللہ تبارک و تعالیٰ کی ذات سے مایوس نہیں ہونا چاہیے. ہو سکتا ہے کہ جو میں مانگ رہا ہوں میرے لیے بہتر نہ ہو, تو دعا یہ کرو مولا جو تو بہتر سمجھتا ہے وہ مجھے عطا فرما.
हम तो समझते ये चीज बेहतर है और वो जानता है नहीं ये चीज बेहतर नहीं, इसलिए दुआ ये मांगो। अब आइए, दुआ की कबूलियत के औकात हैं और दुआ की कबूलियत के मकामात हैं। दो चीजें ना, औकात और मकामात। तो पहले हम देखते हैं दुआ की कबूलियत के औकात, यानी वो वक्त जिन वक्तों में जिन औकात में दुआ कबूल होती है वो कौन सी हैं। बहुत सी रातें ऐसी हैं कि जिनमें दुआ कबूल होती है। मसलन शबे कदर में दुआ कबूल है, शबे बरात में दुआ कबूल है, शबे मेराज में दुआ कबूल है, शबे आशूरा में दुआ कबूल है, शबे मिलाद में दुआ कबूल है, शबे जुमा में दुआ कबूल। ये जितनी भी रातें हैं ना, ये बड़ी मुकद्दस पाकीज़ा रातें हैं। इन रातों में अल्लाह तबारक व ताला बंदों की दुआओं को कबूल फरमाता, उसकी रहमत बंदों को घेर लेती, अपने दामन में ले लेती। तो अगर ये रातें हमें मयस्सर आए जिंदगी में तो हमें चाहिए कि जरूर जरूर इन रातों में अल्लाह से मांगे तलब करें। बहुत से लोग हैं ना, वो तो इन रातों को मानते ही नहीं, कहते जी कहां लिखा है कि शबे बारात में जागो, कहां लिखा है कि शबे मेराज में जागो, कहां लिखा है कि शबे कदर में जागो, कहां लिखा है कि शबे मिलाद में, शबे आशूरा में। हमने का कहां लिखा है नहीं जागो, हमें बता दो। अगर मना है तो जागना छोड़ दो, जागना है जाग ले अफलाक के साया तले, हशर तक सोना पड़ेगा खाक के साया तले। जो जागता है उसका मुकद्दर भी जागता है और जो सो जाता है उसका मुकद्दर भी सो जाता है। बुजुर्गाने दीन औलिया कामिलीन जागते थे ना, क्यों? देखो, हमने हर एक के लिए वक्त रखा है। बीवी के लिए वक्त है, बच्चों के लिए वक्त है, दोस्तों के लिए वक्त है, खेल तमाशे के लिए वक्त है, नौकरी पर जाने के लिए वक्त है, कारोबार के लिए वक्त है, दुकान पे बैठने के लिए वक्त है, दोस्तों के साथ घूमने फिरने के लिए वक्त है। उसके लिए भी वक्त है जिसने तुम्हें पैदा किया है, उसके लिए कोई वक्त है? कहेंगे हाँ जी वक्त है। हमने का क्या है? कहना पांच नमाजें। हमने का पांच नमाजें, ये तो उसने रखा है, तुमने क्या रखा? ये तो उसने रखा है ना पांच नमाजें, उसी ने फर्ज की ना, हमने कौन सा वक्त रखा उसके? हमने तो कोई वक्त नहीं रखा। और जो उसने रखा उसको भी अदा नहीं किया सही तरह। किसी को फजर के बाद का वजीफा बता दो तो वो परेशान हो जाता है, नहीं जी ये फजर के बाद तो मुश्किल है, हाँ ईशा के बाद पढ़ लो। अरे फजर के वक्त नहीं उठते? नहीं जी उठा नहीं जाता। हमने कहा अगर फजर के वक्त तुम्हारी फ्लाइट हो तो कैसे उठा जाएगा? फ्लाइट हो फजर के वक्त सोया ही नहीं जाएगा, जागते रहेंगे मेरी फ्लाइट ना निकल जाए। क्यों? फ्लाइट मिस हो जाए तो दुनिया का नुकसान है, दुनिया का नुकसान है, और अगर फजर मिस हो जाए तो दीन का नुकसान। इसकी कोई परवाह नहीं, अगर निकल गई तो कदा पड़ गई। टाइम की अहमियत वक्त पर, दुनियावी तौर पर आप देख लें, जो आदमी पाबंदी के साथ सही टाइम पर अपनी जॉब पर जाता है, सही टाइम पर पहुंचता है, उसकी अहमियत है। बाज जगह होते हैं ना, साइन करो टाइम लिख दो, ऑफिस में होता है ना टाइम लिख दो, तो जहां टाइम लिखा जाता है वहां टाइम से पहले पहुंच जाते हैं, क्योंकि पूरा चार्ट बनेगा, पूरा चार्ट बनेगा महीने पर, और उसी के हिसाब से तरक्की होगी। पता चला आधा घंटा लेट, 15 मिनट लेट, एक घंटा लेट, 20 मिनट लेट, 10 मिनट लेट, लेट ही लेट, क्या होगा? तनख्वाह में से काट, इतने पैसे कटेंगे, ये पूरे मिला के इतने घंटे हो गए आपके, पूरे महीने आप लेट आए। खालिक़े कायनात ने कोई रजिस्टर नहीं रखा, नहीं रखा, हाँ रखा है उसने भी, ये दो जो किरामन कातिबीन जो बैठे हैं ना, ये लिख रहे हैं, ये सारा लिख रहे हैं कितने फजर में लेट और कितने जल्दी,
कितने टाइम पर पहुंचे और किसने 5:40 पर या 5:50 पे फजर पड़ी और किसने 9 बजे पड़ी, ये सारा लिखा जा रहा है, सारी चीजें हैं ना। तो इसलिए टाइम की अहमियत, जिस तरह दुनियावी तौर पर इसी तरह दीनी तौर पर, वरना ये टाइम मुकर करने की जरूरत क्या थी भाई। 5 नमाजें थी, अल्लाह तबारक व तआला ऐलान फरमा देता है मेरे बंदों 5 नमाजें फर्ज हुई हैं, 24 घंटे में जैसे चाहो पढ़ लो। ये भी हो सकता था ना, हम मौला एक साथ ही पढ़ने, हाँ एक साथ ही पढ़ लो, नहीं, हर नमाज का वक्त मुकर्रर कर दिया गया। क्यों? तुम्हारे अंदर डिसिप्लिन पैदा हो, तुम्हारे अंदर नज्म और जब्त पैदा हो, तुम्हारे अंदर हाजिरी का जज्बा पैदा हो, तुम्हारे अंदर सुबह उठने का तरीका तुम्हें मालूम हो जाए और पता चल जाए कि तुम्हें अल्लाह की बारगाह में हाजिरी देनी। ये औकात इसलिए मुकर्रर किए गए। तो हमने क्या वक्त रखा अल्लाह के लिए? कुछ नहीं। और इन बुजुर्गान दीन औलिया कामिलीन ने, इन्होंने नमाज पढ़ी, उसके साथ नवाफिल भी पढ़े, तिलावत कुरान भी किया, अल्लाह का जिक्र भी किया। हम ऑफिशियल टाइम पूरा नहीं कर सके, इन्होंने ओवर टाइम भी किया, और ओवर टाइम का सिला ये मिला कि कोई गौसे जिलानी बना तो कोई मुजद्दिद अल्फिजानी, कोई महबूब सुबहानी तो कोई दाता गंजा चली हिजबेरी, कोई बाबा फरीद, ये सारे दर्जा तो मरातिब पाते रहे। इसीलिए कि सिर्फ नमाजें ही नहीं पढ़ी, एक्स्ट्रा और इबादत भी की, ओवर टाइम भी किया। तो जो अलग से काम करता है उसको अलग से मिलता है, जिस तरह दुनियावी तौर पर, इसी तरह अल्लाह ताला की बारगाह में भी मिलता अजर और सवाब। तो बात कहां से चली? दुआ की कबूलियत के औकात। तो ये जितनी रातें हैं इनमें दुआ कबूल है। अच्छा, ये रातें तो वो है ना जो खास हैं, जैसे शबे मेराज, सरकारे दो आलम अलैहिस्सलाम मेराज पर तशरीफ ले, शबे बारात खास रात, शबे कदर ये भी खास रात, शबे मिलाद विलादत से ताल्लुक, शबे आशूरा आशूरे से ताल्लुक, शबे जुमा जुमे से ताल्लुक। लेकिन इसके अलावा, ये तो खास रातें हैं जो साल में एक मरतबा आती हैं, लेकिन हर रात, जैसे कि आज की रात है, कल की रात थी, परसों की, ये सारी रातें जो हैं आम रातें, उन रातों में भी आधी रात के बाद दुआ कबूल। पूरे साल, यानी इसमें किसी एक रात की तख़सीस नहीं है। हदीस शरीफ के मुताबिक नबी पाक अलैहिस्सलाम ने फरमाया, जब आधी रात गुजर जाती है तब अल्लाह ताला की तरफ से निदाएं दी जाती है, सदाएं दी जाती है, बंदों को पुकारा जाता है, है कोई मांगने वाला कि आज हम उसको अता कर, है कोई अपने रिजक में बरकत चाहने वाला कि हम उसके रिजक में बरकत अता कर, है कोई तंदुरुस्ती मांगने वाला, मगफिरत चाहने वाला, हम अगले पिछले सारे गुनाहों को माफ कर दें। निदाएं दी जा रही है रोजाना रात को। कभी रात के पिछले पहर उठकर देखो, उठना क्या, हम तो सोते ही पिछले पहर, यही है ना, रात को 11 बजे तक 12 बजे तक होटल में बैठे हैं, गप्पे लग रही हैं, दोस्तों के साथ हैं, खेल तमाशे हो रहे हैं, हंसी मजाक, टाइम देखा 12 बज गए, फिर बैठे, अच्छा अभी तो 1 बज गया, 1:30 बज गया, 2 बजे, चलो अब जाकर सो। और वही वक्त मकबूलियत का, जब मकबूलियत की सातें शुरू हुई हम जाकर सो, जब 2 बजे आदमी सोएगा या 3 बजे बिस्तर पर जाएगा तो फजर में कैसे उठेगा? नामुमकिन है ना। जल्दी सो जाओ, जल्दी बेदार हो, क्या जरूरत है होटल पे बैठने की? अपने टाइमिंग को मैनेज करें, तरतीब दें टाइमिंग को, मुझे इस वक्त खाना है, इस वक्त पढ़ना है, इस वक्त जॉब पे जाना है, इस वक्त ये काम करना है, इस वक्त सोना है और फजर के वक्त उठना। अगर हम सब अपने टाइमिंग को मैनेज कर लें, अपने औकात को तरतीब दे लें, सारे काम हो जाएंगे, फजर की नमाज भी हो जाएगी। जब आधी रात का वक्त गुजर जाता है
यानी मिसाल के तौर पर 2 बजे के बाद तब मकबूलियत का टाइम शुरू होता। कभी आप आधी रात के बाद 2 बजे 3 बजे उठकर वुजू करके मुसल्ले पर बैठकर तमाम ख्यालात अपने जहन से निकालकर फिर अपने रब की बारगाह में सजदा करें और फिर रब से पुकारें, से मांगे, तलब करें, देखो वो कैसी रहमतें नाजिल करता, कितनी बरकतें नाजिल करता। वो देखता है कि ये बंदा अपने तमाम काम को छोड़कर सिर्फ मेरी खातिर यहां पर खड़ा हुआ, मेरी खातिर ये उठकर बैठा है, इसको दीन और दुनिया की नेमतों से मालामाल कर दे। अच्छा, दुआ की कबूलियत की एक और निशानी है, जब आप अल्लाह से दुआ करें अपने गुनाहों पर नजर करते हुए नदामत के आंसू अगर आंख से निकल आए, समझ लो दुआ कबूल हो, रिक्कतदारी हो जाए। और ये रिक्कतदारी होना जो है ना, ये रब की तरफ से है, बंदों की तरफ से नहीं। कैसे आदमी कह सकता है कि मैं दुआ मांगूंगा मेरे आंसू निकल आएंगे, ये मेरे समझ में नहीं आता। बाद लोग दिखते हैं ना इश्तहारात में, फला साहब दुआ करेंगे रिक्कत अंगेज दुआ होगी। मैंने कहा इनको कैसे पता चल गया रिक्कत अंगेज होगी, इनको कैसे पता चला? अरे रिक्कत तो एक कैफियत है, जब रब की तरफ से निगाह करम होती है तब कैफियत तारी होती है, तब आंखों से आंसू निकलते, ऐसे नहीं निकलते। आप ऐसे कुछ लोग हैं जिनके निकलते हैं मुहर्रम में, पहले दिन से यहां से निकलना शुरू हो जाता, खैर वो अहले सुन्नत में नहीं है। बारह, तो कहने का मकसद ये है कि अपने गुनाहों पर नजर करते हुए इंसान सजदे में सर रखे और फिर सच्चे दिल से तौबा करते हुए अल्लाह की बारगाह में अपने हाथों को फैलाकर मांगे, उस वक्त उसके ऊपर एक कैफियत तारी होगी और उस कैफियत में उसकी आंखों से आंसू निकल आए, समझ लो दुआ कबूल, अल्लाह की बारगाह में दुआ कबूल है। तो हमें चाहिए, ये रातें तो रोजाना हमें मिल रही है ना भाई, शबे बारात तो साल में एक दफा आई, शबे मेराज एक दफा, शबे कदर सिर्फ रमजान में, शबे मेराज सिर्फ रजब में, ये सारी रातें तो एक दफा, लेकिन आम रातें ये तो रोजाना हमें मिल रही। अगर इन रोजाना गुजरने वाली रातों में कोई एक रात अल्लाह की बारगाह में मांगते हुए, रोते हुए, अपने गुनाहों पर नदामत करते हुए और उससे मांगते हुए उस रात को गुजार दो, तो देखो वो कितनी रहमतें बरकतें नाजिल करता। वो कहता ये है, कोई बंदा मेरी तरफ एक कदम चलता है, मैं 4 कदम चलता हूं, वो चल कर आता है, मैं दौड़ कर पहुंच जाता। चलने से मुराद क्या है? क्या वो माजल्ला चलता है? नहीं, वो चलने फिरने से पाक है, वो खाने पीने से पाक है, वो सोने जागने से पाक है, वो उठने बैठने से पाक है। तो जब वो चलता नहीं तो ये क्यों कहता है कि मेरी तरफ कोई 1 कदम चलता है, मैं 4 कदम चलता हूं, वो चल कर आता है, मैं दौड़ कर पहुंच जाता हूं। इसलिए कह रहा है, वो हमें बताने के लिए कि कोई मेरी तरफ 1 कदम चलने की निस्बत बढ़ता है, मैं 4 कदम चलने की निस्बत अपनी रहमत उस पर डाल देता हूं। वो चल कर आता है, मैं दौड़ने की निस्बत यानी इतनी तेजी के साथ रहमत उसके ऊपर डालता हूं जैसे कि कोई दौड़ कर पहुंच जाए। ये है रब की शान। सरकार ने फरमाया, रब अपने बंदों से मोहब्बत करता और ऐसी मोहब्बत करता है कि 70 माओं से ज्यादा मोहब्बत करता। मां की मोहब्बत देखिए ना, औलाद कितनी ही नाफरमान, कितनी ही सताने वाली हो, लेकिन मां नहीं चाहती कि इसको कोई अजियत हो जाए। औलाद अजियत देती है, औलाद परेशान करती है, औलाद तंग करती है, लेकिन मां का दिल ऐसा होता है कि उस परेशान करने वाली औलाद, सताने वाली औलाद, जब उसका जिक्र आता है मां कभी बद्दुआ नहीं देती, यही कहती है मौला इसको हिदायत दे दे। एक मां की ऐसी मोहब्बत है तो 70 माओं की कितनी मोहब्बत होगी? फरमाया, 70 माओं से ज्यादा तुम्हारा रब तुमसे मोहब्बत करता। 70 माओं से ज्यादा जो रब मोहब्बत करे, क्या वो बंदों को अजाब देगा? अरे उसने बंदों को बख्शने के यही तो तरीके बताए। किसी ने बेटे को हाफिज़े कुरान बना दिया,
سرکار نے فرمایا اپنے خاندان کے 10 افراد کی شفاعت کرے. کسی کی موت حادثے میں ہو گئی, شہادت مل گئی, بخش دیا گیا. کسی نے کسی عالم کی خدمت کر دی, بخش دیا گیا, شفاعت کر دے گا وہ عالم. یہ سارے اللہ تبارک و تعالیٰ نے بندوں کو بخشنے کے لیے, گناہوں کو معاف کرنے کے لیے سارے طریقے اللہ تبارک و تعالیٰ نے ہمارے لیے رکھے کہ کوئی ایک طریقہ ہم کر لیں, اللہ رب العالمین اسی سبب سے ہماری بخشش فرمائے. تو دعا کی قبولیت کے اوقات, جمعے کے دن ایک ساتھ ایسی ہے جس میں دعا قبول ہوتی. جمعے کے دن بعض نے لکھا کہ جمعے کے دن فجر کے وقت اگر دعا کی جائے, جو بھی دعا کی جائے قبول. بعض نے لکھا کہ جب خطیب منبر پر بیٹھتا ہے, ایک خطبہ ہوتا ہے نا, اس کے بعد تھوڑی دیر بیٹھتا, پھر اس کے بعد دوسرا, دو خطبوں کے درمیان دعا کی جائے وہ قبول. دو خطبوں کے درمیان, ہم تو پہنچتے ہی اسی وقت جب خطبہ ہو رہا ہوتا ہے, اسی وقت پہنچتے ہیں نا, خطبے کی اذان, یہاں چلو چلو جلدی خطبہ ہو رہا ہے, سن کے نماز پڑھ کے فوراً بھاگ جائیں. دو خطبوں کے درمیان دعا کی جائے قبول ہے. اور بعض نے لکھا کہ جمعے کے دن عصر کے وقت جو دعا کی جائے وہ قبول, لیکن حتمی طور پر نہیں بتایا کہ جو ہم کہہ رہے ہیں یہی ہے. اب ہمیں کیا کرنا ہے, ہمیں تینوں اوقات میں دعا کرنی ہے, جو بھی مقبولیت کے ساتھ آئے گی دعا قبول ہو جائے گی. ٹھیک ہے نا, جمعے کے دن فجر کے وقت اٹھ جاؤ, دعا کر لو. اسی طرح جمعہ پڑھنے جاؤ, جب خطیب منبر پر بیٹھے دو خطبوں کے درمیان, اس وقت دعا کر لو. اسی طرح نماز کے بعد دعا کر لو, پھر اسی طرح عصر کے وقت دعا کر لو, جو بھی ساتھ آ جائے گی تمہاری دعا اسی میں قبول ہو جائے. تو شب جمعہ میں دعا قبول ہے, شب جمعہ یعنی جمعرات, جمعرات اور جمعے کی درمیانی شب جو دعا مانگو قبول. تو یہ دعا کی قبولیت کے اوقات. اسی طرح آب زمزم پیتے وقت جو دعا کی جائے قبول. ایک ایک گھونٹ لیتے جاؤ, دعا کرتے جاؤ. ایک گھونٹ لیا, مولا مجھے صحت عطا فرما دے. دوسرا گھونٹ لیا, مولا میری عمر میں اضافہ کر دے. تیسرا گھونٹ لیا, مولا میری بخشش کر دے. گھونٹ لیتے جاؤ, دعا کرتے جاؤ, خالق کائنات قبول کرتا جائے. امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ نے بہترین دعا فرمائی. ہم کیا دعا کرتے ہیں, صحت کے لیے, تندرستی کے لیے, اولاد کے لیے, شادی کے لیے, جاب کے لیے, کاروبار کے لیے, ہم یہی دعا کرتے ہیں. امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ نے کیا دعا کی, مولا مجھے مستجاب الدعوات بنا دے. مستجاب الدعوات کون ہوتا ہے, جس کی ہر دعا قبول کی جائے. امام اعظم تھے نا, تو دعا بھی ایسے ہی کرنی تھی, یعنی ایسی دعا مانگی ساری دعاؤں کی جڑ. یہ دعا قبول ہو گئی تو ساری دعائیں قبول. مستجاب الدعوات وہ شخص ہے جس کی ہر دعا قبول ہو جائے. آپ نے دولت نہیں مانگی, اولاد نہیں مانگی, عہدہ منصب نہیں مانگا, دنیاوی کوئی چیز نہیں مانگی. مانگی تو کیا دعا مانگی, مولا مجھے مستجاب الدعوات بنا دو. اور یقیناً ان کی دعا قبول ہوئی ہوگی. دعا تو دور کی بات ہے, ان کے مزار مبارک پر جا کر جو دعا کر لو آج بھی وہ دعا قبول. حضرت امام شافعی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, میں کسی مسئلے میں پریشانی محسوس کرتا ہوں, مشکل محسوس کرتا ہوں, تو میں جاتا ہوں امام اعظم ابو حنیفہ رضی اللہ تعالیٰ عنہ کے مزار مبارک پر, اس کے قریب 2 رکعت نفل پڑھتا ہوں, امام کے وسیلے سے دعا کرتا ہوں, اللہ میرا مسئلہ حل کر دے. دعا قبول. اسی طرح حرم میں دعا قبول ہے, بیت اللہ میں دعا قبول ہے, مقام ابراہیم پر دعا قبول ہے, صفا و مروہ پہ دعا قبول ہے, حجر اسود پہ دعا قبول ہے, بیت اللہ کے دروازے پر دعا قبول ہے, حطیم میں دعا قبول ہے, میزاب رحمت کے نیچے دعا قبول ہے. ارے حرم میں جس جگہ دعا مانگو قبول ہے. اور یہ تو یہاں کی بات ہے,
اب چلو مدینہ طیبہ، مسجد نبوی میں دعا قبول ہے، روضہ رسول صلی اللہ علیہ وسلم کے پاس مواد شریف میں دعا قبول ہے، ریاض الجنہ میں دعا قبول ہے، اصحاب صفہ پر دعا قبول ہے، جہاں جہاں میرے رسول کے قدم لگے وہاں دعا قبول، جہاں اس کے محبوب بندوں نے قدم رکھ دیے۔ ارے یہ صفا مروہ کیا ہے؟ پہاڑیاں ہیں۔ اب پہاڑیوں پہ دعا قبول عقل میں آتی؟ پہاڑی پہ چڑھ کر دعا کر رہے ہو؟ ہاں دعا کرو، میرے محبوب بندوں کے قدم یہاں لگے ہیں۔ غور کرو، جن کے قدم جس جگہ لگ جائیں وہاں دعا قبول ہو، تو جس روضے میں آقا آرام فرمائیں وہاں دعا قبول نہیں ہوگی۔ جہاں ان کے قدم لگے وہاں دعا قبول، اور جہاں آج آرام فرمائیں وہاں کتنی رحمتیں، کتنی برکتیں ہیں اور کتنی دعائیں قبول ہوں۔ تو یہ سارے وہ مقامات ہیں جہاں دعا قبول ہوتی۔ پہلے ہم نے بتایا اوقات، اب یہ ہیں مقامات۔ یہ مقامات، ان پر دعا قبول ہے۔ بیت المقدس میں دعا قبول ہے، اللہ کے نیک بندے، برگزیدہ بندے، اس کے پیغمبر انبیاء علیہ السلام، جہاں جہاں ان کے قدم لگے دعا قبول ہے۔ ارے مقام ابراہیم کیا ہے؟ ابراہیم خلیل اللہ علیہ السلام کے قدم، قدموں کا نشان، قدم رکھا اور ہٹا لیا، قدم رکھا ہٹا لیا، پتھر نے اپنے سینے کو نرم کیا، اتنا نرم کیا کہ خلیل اللہ کے نشان قدم اپنے اوپر لے لیے، خلیل اللہ کے نشان قدم اپنے اوپر لے لیے۔ آج پوچھو مقام ابراہیم سے، کہ مقام ابراہیم تیرے ساتھ جتنے پتھر تھے سب توڑ دیے گئے، ختم کر دیے گئے، لیکن ہزاروں سال گزر گئے، آج بھی تو محفوظ ہے۔ مقام ابراہیم زبان حال سے یہی کہے گا، میرا نشان اس لیے باقی ہے کہ میرے اوپر نبی کا نشان قدم باقی۔ حقیقت ہے نا، اگر وہ نشان قدم نہ ہوتا تو مقام ابراہیم کی کوئی اہمیت ہوتی؟ اہمیت اسی لیے ہے، خلیل اللہ علیہ السلام کا نشان قدم موجود ہے۔ جہاں اللہ کا خلیل قدم رکھ دے وہاں برکتیں ہوں، وہاں دو رکعت نفل پڑھنا باعث اجر و ثواب، وہاں دعا کرنا قبول۔ تو جب خلیل اللہ کی یہ کیفیت ہے تو حبیب اللہ کی کیا شان ہے؟ خلیل اللہ کا یہ مقام ہے کہ اس مقام کو مقام ابراہیم قرار دے دیا گیا۔ آج بھی وہاں جا کر دو رکعت نفل پڑھو، اور جگہ پڑھنے سے افضل مقام ابراہیم۔ دیکھو جن مقامات کو محبوبوں سے نسبت ہے وہاں دعا قبول، اور جن مقامات کو مغضوبوں سے نسبت ہے، جن پر غضب نازل ہوا، وہاں تو بیٹھنے کا بھی حکم نہیں۔ منا میں ایک وادی ہے، وادی محسر، جہاں اصحاب فیل پر عذاب نازل ہوا۔ اصحاب فیل ہاتھی والے، قرآن میں ذکر ہے نا، الم تر کیف فعل ربک باصحاب الفیل۔ اے محبوب صلی اللہ علیہ وسلم، کیا آپ نے نہیں دیکھا کہ آپ کے رب نے ہاتھی والوں کے ساتھ کیا کیا؟ کیا آپ نے نہیں دیکھا؟ جملہ قابل غور ہے، کیا سرکار دیکھ رہے تھے؟ یہ تو حضور کی ولادت سے پہلے ہوا۔ جو ابھی دنیا میں نہیں آیا وہ واقعہ کیسے دیکھے؟ اب آپ کی ولادت سے پہلے کوئی واقعہ ہوا، میں پوچھ لوں گا آپ دیکھ رہے تھے، کیا آپ نے نہیں دیکھا؟ آپ کہیں گے ہاں نہیں دیکھا، یہی کہیں گے نا۔ اچھا نہیں دیکھا، یہ لفظ اس وقت استعمال کیا جاتا ہے جب آدمی دیکھ رہا ہو، یہ بھی یاد رکھو۔ آپ سب یہاں موجود ہیں، جلسہ ہو رہا، کوئی واقعہ ہوا، اب میں کل آپ سے کہوں آپ نے نہیں دیکھا تھا وہ کیا معاملہ ہوا؟ کہتے ہیں ہاں ہاں دیکھا تھا، ہم تو موجود تھے۔ اب واقعہ ہوا سرکار کی ولادت سے پہلے، اور قرآن کہہ رہا ہے الم ترا، کیا آپ نے نہیں دیکھا؟ اس کا مطلب ہے رسول دیکھ رہے تھے صلی اللہ علیہ وسلم، کیسے دیکھ رہے تھے؟ حضور کی روحانی ولادت اس جسمانی ولادت سے پہلے ہو چکی۔ اول ما خلق اللہ نوری، فرمایا اللہ کی پہلی تخلیق میرا نور، انا من نور اللہ والخلق کلہم من نوری، میں اللہ کے نور سے ہوں اور ساری مخلوق میرے نور سے. اگر اللہ کا نور نہ ہوتا تو میں نہ ہوتا، اور میرا نور نہ ہوتا تو کائنات نہ ہوتا. حضور اول بھی ہیں، آخر بھی ہیں، ظاہر بھی ہیں، باطن بھی ہیں، یہ دونوں شان نبی پاک علیہ الصلوۃ والسلام کو حاصل. نورانیت کے اعتبار سے حضرت آدم کی اصل ہے، جسمانیت کے اعتبار سے حضرت آدم کی نسل ہے. تو واقعہ تو پہلے ہوا، اور آج بھی حکم ہے کہ حاجی وہاں قیام نہ کریں، گزر جائیں. بیٹھنے کا حکم نہیں، تیزی کے ساتھ گزر جاؤ. کیوں؟ یہ وہ مقام ہے جہاں عذاب نازل ہوا، اصحاب فیل پر عذاب نازل ہوا، گزر جاؤ. اس مقام کو مغضوبوں سے نسبت ہے. پتہ چلا جن مقامات کو مغضوبوں سے نسبت ہے وہاں سے گزر جانے کا حکم ہے، اور جن مقامات کو محبوبوں سے نسبت ہے وہیں بیٹھ جانے کا حکم. مسجد نبوی میں جاؤ تو بیٹھ جاؤ، مواد شریف میں جاؤ تو بیٹھ جاؤ، اصحاب صفہ پر بیٹھ جاؤ، ریاض الجنہ میں بیٹھ جاؤ، مسجد نبوی کا ایک ایک کونا ایسا ہے وہاں بیٹھ جاؤ. 24 گھنٹے رحمتوں کا نزول ہو رہا ہے، برکتوں کا نزول ہو رہا ہے. کیوں؟ محبوبوں کو نسبت. ہم تو نسبتوں کے دیوانے ہیں. غار حرا پر کیوں جاتے ہیں؟ ایک پتھر ہے، پورا پہاڑ پتھر ہے، غار پتھر ہے، کیوں جا رہے ہیں؟ رسول کے قدم لگے، مبارک قدم لگے، دیوانے وہیں جا رہے ہیں. غار سار میں کیوں جا رہے ہیں؟ یہ جو ہے نا بدبخت، جن کے اندر عشق محبت نہیں، وہ کہتے ہیں کیوں جا رہے ہیں، کیا ہے ماں وہاں، کیا ہے ان کو، کیا پتا کیا ہے. ان کے دل تو پتھر کی طرح ہیں جس میں محبت ہے ہی نہیں. عاشقوں سے پوچھو، محبوب جدھر سے گزر جائے وہی راہ ان کے لیے جنت ہے، وہی مقام ان کے لیے جنت ہے. کیوں دیوانے جا رہے ہیں غار حرا میں؟ آقا دو جہاں صلی اللہ علیہ وسلم کے قدم لگے، اس نسبت کو حاصل کرنے کے لیے. ارے ان فضاؤں میں آقا نے سانس لیا تھا، ان فضاؤں میں ان کی آواز گونجی تھی، ان فضاؤں کو رسول اللہ صلی اللہ علیہ وسلم کے مبارک سانسوں سے معطر ہونے کا شرف حاصل ہوا، اس لیے ہم جا رہے ہیں. غار حرا کتنی اوپر ہے؟ چڑھتے چلے جا رہے ہیں. غار ثور اس سے بھی بلند، 2 گھنٹے کی چڑھائی. کوئی بوڑھا ہے، کوئی جوان ہے، کوئی بچہ ہے، کوئی عورت ہے، چلے جا رہے ہیں. کون سی چیز انہیں لے کے جا رہی ہے؟ عشق رسول صلی اللہ علیہ وسلم، محبت رسول صلی اللہ علیہ وسلم، چلے جا رہے. نسبت یہیں سے پتا چلا، جن مقامات کو مغضوبوں سے نسبت ہے وہاں سے گزر جانے کا حکم ہے، اور جن مقامات کو محبوبوں سے نسبت ہے وہیں بیٹھ جانے کا حکم ہے. تو ریاض الجنہ میں دعا قبول ہے، اصحاب صفہ پر دعا قبول ہے، مواضع شریف میں دعا قبول ہے، ستون عائشہ کے پاس دعا قبول ہے، ستون توبہ پہ دعا قبول ہے، ستون وفود میں دعا قبول ہے. جتنے بھی ستون ریاض الجنہ میں ہیں، جس کے پاس کھڑے ہو کر دعا کرو، انشاءاللہ قبول ہے. یہ ساری دعا کے قبولیت کے مقامات ہیں. ان مقامات پر اگر آپ کا جانا ہو، اللہ تبارک و تعالیٰ کا کرم ہو کہ آپ جائیں، اپنے ہاتھوں کو پھیلا کر دعا کریں، تو دعا کی قبولیت کے اوقات بھی ہیں اور دعا کی قبولیت کے مقامات. اسی طرح جہاں کوئی اللہ کا نیک بندہ آرام فرما ہو، وہاں بھی دعا قبول. ہم ان بزرگان دین اولیاء کاملین کے مزارات پر جاتے ہیں. کیوں؟ جہاں یہ ہیں وہیں رحمتوں کا نزول ہے، وہیں برکتوں کا حصول ہے. کسی نے پوچھا کہ یہ بعض لوگ خواہش ظاہر کرتے ہیں کہ ہم مر جائیں تو ہمیں فلاں بزرگ کے مزار کے پاس دفن کر دیا جائے، اس کا کیا مقصد؟ بھئی انسان مر گیا، کہیں بھی دفن کر دوں، کسی قبرستان میں کر دوں. خاص طور پر یہ خواہش ظاہر کرنا کہ فلاں بزرگ کے مزار کے پاس مجھے دفن کرو، اس کا کیا مقصد؟ इसमें क्या चीज है, क्या राज है। तो जिन बुजुर्ग से सवाल किया, उनके पास एक आदमी खड़ा था और पंखा झल रहा था, हाथ का पंखा। अब तो वो पंखे मेरे ख्याल से है ही नहीं, अब तो ये पेरिस्टर फैन आ गए, या इमरजेंसी के तौर पर वो पंखे बैटरी से चार्ज करो उसको रख दो। वो हाथ का पंखा झल रहा, बुजुर्ग से सवाल किया, बताइए क्यों क्यों हाई जाहिर कर। बुजुर्गों की बातें भी अजीब। उन्होंने फरमाया, ये बताओ ये जो पंखा झलने वाला मेरे लिए तेरे लिए? कहा, हुजूर आपके लिए, मेरे लिए है ना, तुम्हें हवा आ रही है या नहीं? आ रही है। अगर तुम इससे दूर हो तो हवा आएगी? कहा नहीं। मेरे करीब हो तो हवा आ रही है? कहा यही मसला, यही मसला। पंखा झलने वाला मेरे लिए, हवा मेरे लिए, लेकिन तू मेरे करीब है, तुझे भी हवा आ रही है। इसी तरह जहां अल्लाह का कोई वली आराम फरमा होता है, कोई मुकर्रब महबूब बंदा आराम फरमा होता है, उसका मजार होता है, रहमत की हवाएं उसके लिए चलती हैं, रहमत की बरसात उसके लिए होती है। जो करीब होता है वो भी फैजियाब हो जाता, जो करीब होता है वो भी फैजियाब हो जाता। इसलिए ख्वाहिश होती है कि इनके कदमों में दफन हो जाएं, इनकी बरकत से बख्शीश हो जाए। अरे सिद्दीक अकबर रजी अल्लाह तआला ने क्यों ख्वाहिश जाहिर की? अच्छा पूछते किससे? सरकार का तो विशाल हो गया, मेरा जनाजा तैयार करके रौदे रसूल के सामने रख देना और अर्ज करना, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, या अबू बकर सिद्दीक हाजिर है। ये हर सफर में, हर जंग में, हजर में, हर गजवे में, हर जगह, हर सफर में आपके साथ रहे। इनकी ख्वाहिश है कि रोजे में भी आपके साथ रहे। अगर रोजे रसूल का दरवाजा खुद ब खुद खुल जाए तो मुझे दफन कर देना, और ना खुले तो जन्नतुल बकी में दफन कर देना। देखने वालों ने देखा सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु का जनाजा तैयार करके रोजे रसूल सल्लल्लाहु अलैहि वसल्लम के सामने रख दिया, दरवाजा बंद है। कहने वाला कहता है, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपके गुलाम अबू बकर सिद्दीक हाजिर है। ये हर सफर में, हर जंग में, हर गजवे में आपके साथ रहे, सारी जिंदगी आपके साथ रहे। अब ख्वाहिश है कि विसाल के बाद रोजे में भी साथ रहे। देखने वालों ने देखा दरवाजा खुल जाता है और रोजे रसूल से आवाज आती है, उदखिलुल हबीबा इलल हबीब मुश्ताकुन, हबीब को हबीब के करीब ले आओ, इसलिए कि दोस्त को अपने दोस्त से मिलने का बड़ा इश्तियाक। दरवाजा खुल गया, सरकार के पहलू में दफन कर दिया। अब वक्त आया फारूक आजम रदी अल्लाह तआला अन्हु का, उनकी भी ख्वाहिश के वहीं भेजा अपने बेटे अब्दुल्लाह इब्ने उमर रजी अल्लाह तआला, जाओ उम्मुल मोमिनीन से पूछो इजाजत हो तो मुझे उनके पहलू में दफन कर दे। उम्मुल मोमिनीन की आंखों से आंसू जारी हो गए। सैयद आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा कहा, यह जगह तो मैंने अपने लिए रखी थी, लेकिन अपने ऊपर उमर को तरजीह देती हूं, जाओ मेरी इजाजत। फारूक आजम की आंखों से आंसू निकल आए। वो जानते थे कि इस जगह का मकाम क्या है, इसका मर्तबा क्या है। अरे इसका मर्तबा यह है कि यह जगह बैतुल्लाह से भी अफजल है, मकाम इब्राहिम से भी अफजल है, सफा और मरवा से भी अफजल है, सारे मुकद्दस मकामात से अफजल है जहां आका अलैहि सलाम आज आराम फरमा। मामूली बात नहीं है। तो जिन मकामात को मखजूबों से निस्बत है, जिन पर गजर नाजिल हुआ वहां से गुजर जाने का हुक्म है, और जिन मकामात को महबूबों से निस्बत है वहीं पर बैठ जाने का हुक्म, वहां पर बैठ जाओ और दुआ करो, और दुआ वहीं कबूल होती है जहां महबूबों के कदम लगे। मकाम इब्राहिम पर दुआ कबूल है, मुल्तजिम पर दुआ कबूल है, हतीम में दुआ कबूल है, मुताफ में दुआ कबूल है, मीजाब रहमत के नीचे दुआ कबूल है, सफा और मरवा पे दुआ कबूल है। ये जितने भी मकामात हैं, जब भी मांगो रब कबूल कर ले। और अल्लाह के नेक बंदे जहां आराम फरमा है वहां सब जगह दुआ कबूल। तो खालिक कायनात ने यह पूरा एक निजाम बना दिया, दुआ की कबूलियत के औकात और दुआ की कबूलियत के मकामात। तो हमने दोनों आपके सामने तफसील के साथ बयान कर दिए। औकात, जितनी मुकद्दस रातें हैं شب قدر میں دعا قبول ہے، شب معراج میں دعا قبول ہے، شب برات میں دعا قبول ہے، شب جمعہ میں دعا قبول ہے، شب عاشورہ میں دعا قبول ہے، یہ جتنی بھی شیوب ہیں ان سب راتوں میں دعا قبول ہے. اور مقامات مکہ معظمہ میں اور مدینہ طیبہ میں، اور وہ تمام مقامات جہاں جہاں میرے رسول صلی اللہ علیہ وسلم کے مبارک مقدس قدم پہنچے، ان تمام مقامات پر دعا قبول. تو اگر آپ ان مقامات پر جا سکیں، اور خدا کرے کہ آپ جائیں، ہم سب جائیں، ان مقامات پر بار بار جائیں، تو ضرور دعا کریں اللہ تبارک و تعالی انشاءاللہ اپنے حبیب پاک صاحب لولاد صلی اللہ علیہ وسلم کے صدقے میں قبول فرمائے. ہماری نیت ہے نا، ہمارا نظریہ ہے، ہماری ایک نسبت ہے، اس نسبت کی وجہ سے دعا قبول. اور وہ اوقات اگر ہمیں میسر آ جائیں، ان اوقات میں بھی دعا کریں. ان تمام راتوں میں، مقدس مہینوں میں، مقدس دنوں میں، اور پورے سال آدھی رات کے بعد جب مقبولیت کا وقت شروع ہوتا ہے، اس وقت اٹھ کر بیدار ہو کر اپنے گناہوں پر نظر کرتے ہوئے سجدے میں سر رکھیے، پھر اپنے رب کو پکاریے، دیکھیے اللہ تبارک و تعالیٰ کتنی رحمتیں اور برکتیں نازل کرتے. وہ کہتا ہے مجھے پکارو، مجھ سے مانگو، اجیب دعوت الداعی اذا دعانی فلیستجیبوا لی. کوئی مانگنے والا تو ہو، وہ تو دینے کے لیے تیار ہے، ہمیں مانگنے کا طریقہ نہیں آتا. ہم دنیا والوں کو راضی کر رہے ہیں، یہ سیٹ راضی ہو جائے تو میری ترقی ہو جائے، یہ مالک راضی ہو جائے تو میری دکان میں تنخواہ بڑھ جائے، یہ میرا پارٹنر راضی ہو جائے تو میرے بزنس چل جائے، یہ فلاں صاحب راضی ہو جائیں تو یہ ہو جائے. ہم دنیا والوں کو راضی کرتے رہے، غوث اعظم اللہ کو راضی کرتے رہے، غریب نواز اللہ کو راضی کرتے رہے، داتا گنبس علی ہجبیری اللہ کو راضی کرتے رہے، محبوب الہی اللہ کو راضی کرتے رہے، بابا فرید اللہ کو راضی کرتے رہے، مجدد الف ثانی اللہ کو راضی کرتے رہے، مخدوم اشرف جہانگیر سمنانی اللہ کو راضی کرتے رہے. اس نقطے کو سمجھا ان بزرگان دین نے کہ پوری کائنات کی رضا اللہ کی رضا پر موقوف ہے. جب وہ راضی ہو گیا، پوری کائنات راضی ہو گئی. ہم دنیا والوں کو راضی کر رہے ہیں، وہ اللہ کو راضی کر رہے ہیں. اور اللہ ایسا ان سے راضی ہوا کہ جو ان کے پاس پہنچ گیا، اللہ اس سے بھی راضی ہو. جس نے ان کا نام لے لیا، اللہ اس سے بھی راضی ہو. انشاءاللہ قیامت کے دن غوث اعظم کے جھنڈے تلے موجود ہوں گے، ہماری سفارش کریں گے، عرض کریں گے آپ اللہ آپ سے راضی ہے، ہماری سفارش کر دیں، غوث سفارش کر دیں گے، راضی ہو جائیں. غوث اعظم سفارش کریں گے، آگے بڑھو تو رسول اعظم سفارش کریں گے، پوری امت بخشی جائے گی انشاءاللہ. تو آج ہم نے آپ کے سامنے دعا کی فضیلت اور اہمیت اور اس کے متعلق احادیث بیان کی. اس سے یہ پتا چلا، اس کا نچوڑ یہ ہے کہ ہمیں چاہیے کہ ہر وقت، ہر لمحے اور ہر عبادت کے بعد ضرور ضرور اللہ تعالیٰ سے دعا کریں، سچے دل کے ساتھ اس کے سامنے ہاتھ پھیلا کر دعا کریں. نماز پڑھیں تو دعا کریں، نفل پڑھیں تو دعا کریں، تلاوت قرآن کے بعد دعا کریں، جو بھی آپ عبادت کریں ضرور دعا کریں، اور یہ سوچ کر کریں کہ وہ سن بھی رہا ہے اور میری دعا کو قبول بھی فرما. اور اگر بظاہر دعا کی قبولیت کے آسان ظاہر نہ ہوں، تو حدیث شریف کے مطابق اس دعا کو محفوظ کر لیا جاتا ہے، اور اس کا اجر دعا مانگنے والے کے نام اعمال میں لکھ دیا جاتا ہے. دعا ضائع نہیں ہوتی، اس کا اجر مل رہا ہے، اس کا ثواب مل رہا ہے. اس لیے ہمیں چاہیے جہاں ہم دنیا والوں سے مانگتے ہیں، دنیا والوں کے آگے ہاتھ پھیلاتے ہیں، ارے اس سچی خالق اور مالک کے آگے ہاتھ پھیلاؤ جو خالق ہے، مالک ہے، رازق ہے، جس نے تمہیں پیدا کیا ہے، جو تمہیں رزق دے رہا ہے، جس کی شان یہ ہے. وہ کہتا ہے میں بندے کے گمان کے ساتھ ہوں، جیسا وہ گمان میرے ساتھ کرتا ہے ویسا ہی معاملہ میں اس کے ساتھ کرتا ہوں.
تو ان تمام چیزوں کو اپنے ذہن میں رکھیے، سچے دل کے ساتھ اللہ تبارک و تعالیٰ سے مانگتے رہیے، نبی پاک علیہ الصلوۃ والسلام کا وسیلہ دیتے رہیے، انشاءاللہ اپنے حبیب پاک صاحب لولاک صلی اللہ علیہ وسلم کے وسیلے سے، ان کے صدقے میں، ان کی نالین پاک سے لگے ہوئے ذروں کے صدقے میں وہ ضرور ضرور ہم سب کی دعاؤں کو قبول فرمائے گا۔ وآخر دعوانا الحمدللہ رب العالمین۔